نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير محسن انسانیت متنی دور ہے آج اس میں نیا ٹاپک ہے مضحکہ انگیز مطالبہ پیج نمبر 274 پیچھے ہم نے دیکھا تھا اس سے آخری جو ہمارا ٹاپک چل رہا تھا اس میں ہم نے دیکھا کہ مسلمانوں کے ساتھ بدتمیزی کی حد تک برا سلوک کیا گیا اور وہاں وہ لوگ جو پہلے سے موجود تھے دین کے نام پہ انہوں نے ہر ممکن کوشش کی کہ آپ کے ساتھ مختلف معاملات کریں آج اب عجیب و غریب مطالبے کیونکہ مطالبے وہی لوگ کرتے ہیں جن کا دل نہیں مان رہا ہوتا لیکن ان کو چاروں ناچار وہ کام کرنا پڑتا ہے تو آئیے دیکھتے ہیں کہ ان کا کیا مطالبہ ہے یہود کی بدتمیزی طلب حجت کی شکل اختیار کر کے ایک عجیب مضحکہ انگیز مطالبہ بن گئی حضور سے کہنے لگے لولا یکلمنا اللہ اللہ تعالیٰ ہم سے خود کلام کیوں نہیں کرتا سورہ بقرہ آیت 117 میں آپ پڑھ چکے ہیں آخر یہ کیا جھمیلا ہے کہ خدا تمہاری طرف ایک فرشتہ در پردہ بھیجتا ہے اور بالا بالا ہی تم تک اپنی بات پہنچا دیتا ہے یعنی ہم سے اوپر ہی اوپر بات ہو جاتی ہمیں کچھ پتہ ہی نہیں چلتا سٹائل دیکھیں نا گلے والا ہمیں تو پتہ ہی نہیں ہوتا یہاں کیا ہو رہا ہے ہمارے سے تو بالا کہتے اوپر کو بالا خانے اوپر سے مراریہ کے باہر کیوں نہیں وہ سامنے آ کر ہم سے براہ راست بات کرتا کہ وہ چاہتا کیا ہے رونت ہے نا اس میں بھئی آپ چھوٹا منہ بڑی منہ بات کر رہے ہیں اللہ تعالیٰ آپ سے بات کرے کیوں آپ اس قابل ہیں تو یہ وہ لوگ کرتے ہیں جن کے دل میں خود پسندی ہوتی ہے وہ زمین پر اترے آنکھوں سے دکھائی دے اور ہم سے رو در رو کہے رو در رو منہ پہ آ کے آمنے سامنے یعنی آمنے سامنے آ کر ہم سے کہے یہ اور یہ میرے احکامات ہیں ان کو مانو اور یہ شخص میرا پیغمبر ہے اس کا دامن تھام کر چلو یہ نہیں تو کم سے کم اتنا ہی کرے کہ کوئی صریح اور قاطع نشانی بھیج دے جس کے بعد کسی کو مجال انکار نہ رہے کہ تم اس کے نبی ہو اور قرآن اس کا کلام ہے یہ قاطع نشانی بھی انہوں نے متعین صورت میں بتا دی جو ان کو مطمئن کر سکتی تھی تاریخ اور سیرت کے ریکارڈ سے معلوم ہوتا ہے کہ یہ مطالبہ یہود کے حلقوں میں بڑی اہمیت اختیار کر گیا تھا دیر تک اس کا چرچا رہا اور بار بار یہ آپ کے سامنے دہرایا گیا پھر سنیے کہ یہ مضحکہ انگیز مطالبہ پیدا کیوں کر ہوا صورت واقعہ یہ تھی کہ مدینہ کے یہود نبی صلی اللہ علیہ وسلم کی بعثت سے قبل اوس و خزرج کو تکلیف یعنی ذک دینے کے منصوبے بنا بنا کر آنے والے نبی کی فوری آمد کی دعائیں مانگا کرتے تھے جب حضور صلی اللہ علیہ وسلم کی نبوت کا آفتاب طلوع ہو گیا تو یکایک انہوں نے پینترا بدل دیا یعنی اسٹریٹجی بدل دی اور انکار اور سرکشی کے مورچوں پر ڈٹ گئے ان کی اس قلب ماہیت پر عام لوگوں میں عجیب سی حالت استفہام یعنی سوال اٹھنے لگے حالت استفہام پیدا ہو گئی لوگ آ کر ان سے پوچھتے کہ یہ قصہ کیا ہے کہ پہلے آپ ہی حضرات یہ دعائیں مانگتے تھے اور ایک نبی کی آمد کی خبر سناتے تھے اور اب آپ خود ہی آنے والے کی آمد پر بگڑ بیٹھے ہیں سمجھ آ رہی ہے نا بڑا شور لوگ مچاتے ہیں کوئی آئے تو ہم یہ کہیں گے وہ کریں گے تو جب کوئی آئے تو پھر یہ گلے شکوے شروع کہ یہ کہاں سے یہ کون ہے یہ کس فرقے سے یہ کس جماعت سے تو اب لوگ جا کے ان کو شرمندہ کر رہے ہیں کہ بھائی آپ کو کیا ہو گیا آپ تو بہت جوش رکھتے تھے خصوصاً ایک مجلس میں معاذ بن جبل اور بشر بن برا بن معرور جیسے ذہین اکابر یعنی بڑے اکابر نے یہودی بزرگوں سے صاف صاف کہا کہ گروہ یہود اللہ سے ڈرو اور سر تسلیم خم کر دو کیونکہ تم ہمارے خلاف تائید حاصل کرنے یعنی مدد حاصل کرنے کے لیے اللہ تعالیٰ سے خود ہی بعثت محمد صلی اللہ علیہ وسلم کی آرزویں کیا کرتے تھے ہمارا حال یہ تھا کہ محلے شرک تھے اور تم ہی ہمیں یہ خبر سنایا کرتے تھے کہ وہ مبعوث ہو چکا ہے اور پھر تم اس کے اوصاف ہمارے سامنے گنوایا کرتے تھے اندازہ کیا جا سکتا ہے کہ ایسی گفتگو میں کس بری طرح یہودی ذہن کا پول کھل جاتا ہوگا اور وہ خود محسوس کر لیتے ہوں گے کہ ہمارے متعلق مخاطبین کی رائے کیا ہے اپنی شان دیانت و تقویٰ کے بچاؤ کے لیے ناگزیر تھا کہ وہ ایک نہ ایک ڈھال فراہم کرتے وہ ڈھال تھی کیا اسے معلوم کرنے کے لیے اوپر کی بات کا جواب سنیے جو بنی نذیر کے ایک بزرگ سلام بن مشکم کی زبان مبارک سے صادر ہوا فرماتے ہیں محمد صلی اللہ علیہ وسلم اپنے ساتھ کوئی نشانی کیوں نہیں لائے جس کے ذریعے ہم اسے بحثیت نبی کے پہچان سکتے لہذا یہ وہ شخص نہیں ہے جس کے بارے میں ہم تم سے تذکرہ کیا کرتے تھے دیکھیے سچے اس طرح ہوتے تھے نا اب لوگ تو پوچھیں گے تو پھر ان کو अपना आप सच्चा करने के लिए कहते थे, हाँ ये वो नहीं है, अगर वो होते तो फिर तो हम मान जाते। यही बात इब्ने सलूबा फितियुनी ने खुद मुस्ने इंसानियत से बराह रास्त भी कर दी थी, यानी एक फैसला को निशानी चाहिए थी और इसका तायुन करना यहूद का काम था। वो जैसी निशानी का भी चाहे मुतालबा करें। इसी तरह लोगों की तरफ से इस मीसाक का सवाल उठाया गया जो नबी आखिर जमान के बारे में साबिक अंबिया से उन्होंने उस्तवार किया था, तो इस पर भी इन लोगों ने आयें बाएं शाएं कर दी। आयें बाएं शाएं मतलब जवाब नहीं मिला। मालिक बिन सकीफ ने एक बार साफ साफ कह दिया कि खुदा की कसम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बारे में हमसे कोई अहद नहीं लिया गया, यानी अपनी बात से मुकर गए। इनके लिए कुरान के पाकीज़ा कलाम और हलचल मचा देने वाले इस्तदलाल में कोई निशानी ना थी, मुहसिन इंसानियत के किरदार में कोई निशानी ना थी, जिंदगी का नक्शा बदलने वाली तहरीक की लहरों में कोई निशानी ना थी। यानी क्या इतनी बड़ी बड़ी निशानियों के बाद भी कोई इनको निशानी चाहिए थी? अलम्बरदार कौन होता है? झंडा उठाने वाले। यानी हक का झंडा उठाने की परवान चढ़ती हुई जमात में कोई निशानी ना थी, इन कुर्बानी और जानबाजियों में कोई निशानी ना थी, जो मुट्ठी भर मुसलमान जुल्म और तशद्दुद के हथियारों से काम लेने वाली बासर ताकतों के मुकाबले में दिखा रहे थे, इनको तो बस कोई अजूबा और कोई तमाशा चाहिए था। है ना हैरत की बात? देखिए ना, हम रोज कुरान की आयतें यहाँ पढ़ते हैं, 3, 4, 10, 5 जितनी भी होती हैं सबक के मुताबिक, तो कोई कहते कोई निशानी मिले तो फिर है, कोई आयत नहीं उतर रही तो आप कहेंगे कि आप जो आयतें पढ़ रहे हैं क्या ये वो आयतें नहीं है? तो याद रखिए, जिसके दिल में तड़प नहीं होती ना, उसको कोई बात अपील नहीं करती। मैं सोचती हूँ कि ये भी शायद नसीब की बातें होती हैं। अल्लाह सुबहान तआला ने हर बंदे का नसीब उसकी तलब के मुताबिक ही बनाया हुआ है। तो मदीना वाले नबी सल्लल्लाहु अलैहि वसल्लम की वहां मौजूदगी के बावजूद भी उल्टी सीधी बातें कर रहे थे। आज कोई अगर हक की तरफ ना भी आए तो कोई इतना फिर अफसोस नहीं होना चाहिए, क्योंकि पैगाम देने वाली हस्ती वहां मौजूद थी लेकिन लोगों ने उससे फायदा नहीं उठाया। अब सुनिए कि किस निशानी का मुतालबा था, यानी अब अंदर खाते दिल में तड़प क्या थी, या वो कहना चाहिए कि दिल में छुपा हुआ क्या था। राफे बिन हुरैमला और वह बिन जैद नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आए, बातें हुई, कहने लगे, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हमारे सामने लिखी लिखाई किताब लाओ जिसे आसमान से हमारे ऊपर उतरवाओ और हम इसे बतौर खुद पढ़ें और हमारे सामने चश्मे जारी करो, फिर हम तुम्हारे पीछे चलेंगे और तुम्हारी सदाकत की गवाही देंगे। इसी राफे बिन हुरैमला ने यह भी तकाजा किया कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अगर तुम अल्लाह के रसूल हो जैसे कि तुम खुद कहते हो, तो अल्लाह ताला से ये कहो कि वो हमसे बात करे यहाँ तक कि हम इसकी बात खुद सुन लें। एक और मजलिस में फिनहास अब्दुल्ला बिन सूरिया या इब्ने सलूबा, अब्दुल्ला बिन सबूरिया लिखा हुआ है लेकिन सूरिया आता है इसका नाम, बहरहाल दोनों में कुछ भी होगा, कनाना बिन रबी बिन अबी अल हकैक अशी, काब बिन असद, शुमाइल बिन जैद, जबल बिन अमर बिन सकीना जैसे बुजुर्गान यहूद नबी सल्लल्लाहु अलैहि वसल्लम से गुफ्तगू कर रहे थे, कहने लगे, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, क्या वाकई ये कुरान तुम्हें कोई जिन या कोई इंसान नहीं सिखाता? रसूल खुदा ने फरमाया, तुम खूब समझते हो कि ये अल्लाह की तरफ से है और ये कि मैं अल्लाह का रसूल हूँ। तुम इस हकीकत को अपने हाथ तौरात में मरकूम यानी लिखा हुआ देखते हो। इस पर वो कहने लगे, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, फिर हकीकत ये है कि जब खुदा अपने किसी रसूल को बर्पा कर देता है तो फिर जो कुछ भी रसूल चाहे खुदा उसके लिए वही कुछ कर देता है, और रसूल भी जिस बात का इरादा करे अल्लाह की तरफ से वही कुछ कर दिखाने का इख्तियार पा लेता है। सो तुम आसमान से हमारे ऊपर लिखी हुई किताब को उतरवाओ जिसे हम पढ़ें और पहचानें। यहूद ने बड़ी कारगर ढाल तलाश कर ली। अब कोई सवाल न रहा इसका कि दाई हक की दावत क्या है, वो क्या बात कहते हैं, इसके लिए दलाइल क्या रखते हैं, इनकी दावत के असर से कैसी जिंदगी बनती है, इनकी तालीम और तरबियत से किस नौयत की सीरत परवान चढ़ती है, इसके तामीरी काम से कैसा निज़ाम तमद्दुन बनता है। ये सारे सवालात पीछे चले गए और सामने ये मुतालबा आ गया कि आसमान से किताब उतार के दिखाओ। अब लोगों का मुंह बंद करने के लिए एक जरिया हाथ आ गया। जिसने बात छेड़ी उससे कह दिया कि हम तो मानने को तैयार बैठे हैं, लेकिन इनसे जाकर कहो कि वो नबी बरहक हैं, तो अल्लाह तला से कहकर जरा एक निशानी तो दिखा दें। अल्लाह वालों की शान ये होती है कि वो जो कुछ चाहते हैं ऊपर से मनवा लेते हैं। देखिए ये भी एक अकीदे की खराबी है ना, कि रसूल जो चाहेंगे वो अल्लाह से मनवा लेंगे। फिर ये कैसा रसूल है जिसकी बात आलमे बाला में दर खूर एतना नहीं, यानी जिसकी बात ऊपर जाके मानी नहीं जाती। हैरत की बात है ना कि लोग कैसे नबियों को भी नौसुबिल्ला अल्लाह के बराबर करने की कोशिशें करने लगते हैं। लोगों छोड़ो इन इंतशार अंगेज बातों को, जाओ किसी अल्लाह वाले का दामन थान लो, ये तो बस यही ढकोसला है। क्या समझ आया आपको इस सारे आर्टिकल से? जहां तलब नहीं होती ना, वहां चीज नहीं मिलती। नहीं तलब तो हिदायत नहीं। हिदायत का ताल्लुक तलब से होता है। जब तक मेरे आपके दिल में हिदायत की तलब नहीं होगी, हमें हिदायत नहीं मिलेगी। और हमारे यहां भी कहते हैं ना कि जहां चाह नहीं वहां राह नहीं। मैं अक्सर इनका दर्द अपने दिल में महसूस करती हूँ। एक शेर कहीं पड़ा हुआ है ना कि पलट आया हूँ समंदर के पास से प्यासा, कोई रखे तो सही भी वकारे तशनगी मेरी तरह। क्योंकि समंदर का जो पानी होता है ना, वो नमकीन होता है, पी नहीं सकते आप। तो कोई शख्स समंदर के पास भी क्यों ना बैठा हो, उसके अंदर भी ना चला जाए, लेकिन पानी पी नहीं सकता। तो मुराद ये कि कुछ लोग बिल्कुल करीब रहकर भी हिदायत से फायदा नहीं उठाते। और यहूदे मदीना पे तो वाकई मुझे तरस आता है। बाकी भी इनकी हिस्ट्री हम पढ़ते हैं, हजरत मूसा के दौर के लोग, हजरत दाऊद के, कुरान में तो बहुत सारी बातें हैं ना, लेकिन खास तौर पे वो एक छोटा सा गिरोह जो मदीना में रहता था, मुझे उन पे बड़ी हैरत होती है कि तासुब और माइंडसेट इतनी बड़ी चीज है कि इंसान की सोच बदल देता है। और आप कुछ शेयर करना चाहें तो करें।
जिस तरह कुरान का नजूल हमारे हमारे जमाने में तो नहीं हुआ ना, लेकिन आज हम जिस तरह पढ़ते हैं बिल्कुल इसी तरह के वाकई की अल्लाह का कलाम है कि हम उस पर ईमान लाते हैं, हम अल्लाह पर ईमान लाते हैं, हमारा यकीन कामिल पुख्ता है।
जी बिल्कुल, देखिए जिस तरह भी आप सोचेंगे आपको वैसे ही लगेगा। नवल्ली ही मातवल्ला, अल्लाह ताला कुरान पाक में ये फरमाते हैं, जो जिधर घूमना चाहे फिरना चाहे अल्लाह उसको फेर देते हैं। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।